या तुम बुलंद रुतबे वालों में से हो गए हो। हाँ, इससे जो है अब ये टॉपिक जो है ना, मतलब ये थोड़ा सा वो है, जैसे एक रिवायत और एक हदीस है कि कुछ खुदा के मखलूकात या मलाइका ऐसे हैं कि जिनको इस बात की खबर ही नहीं है कि ऐसी कोई चीज़ हुई भी थी। यानी वो नूर खुदा में और जमाल खुदा में इस तरह गर्क हैं कि उन्हें खबर ही नहीं है कि ऐसी कोई चीज़ हुई भी है कायनात में और ज़िंदगी में।
अच्छा, दुनिया
कायनात में कि आदम भी हैं और शैतान भी है और फलां भी है और ये सब भी हुआ है।
तो उनका मर्तबा बहुत हाई है।
हाँ, जैसे देखें ये बातें जो हम करते हैं, अब इस पर कोई वो हतमी नहीं है, लेकिन जो मुझे थोड़ा सा महसूस होता है ना, वो ये महसूस होता है कि ज़िंदगी का जो भी स्कोप है ना, वो बियॉन्ड अवर इमेजिनेशन है। कि जिस तरीके से कि हम ज़ाहरी कायनात को देखते हैं ना, और उसमें भी अगर आप एस्ट्रोनॉमी के बारे में अगर पढ़ें तो इन्हें दिमाग चक्कर खा जाता है इंसान का, कि बिलियंस ऑफ गैलेक्सीज और ट्रिलियंस ऑफ स्टार्स और ये और वो, पता नहीं इतनी उन्होंने गिनती की है कि नहीं की है। लेकिन एक बात तयशुदा है कि जो कुछ भी नज़र आ रहा है ना, वो हमारी हद व हिसाब से बाहर है उसका शुमार रखना। और जो उसमें सबसे ज़्यादा अजीब बात है कि जो यानी इस बात पर अब तकरीबन सब मुत्तफिक हैं, इस बात में किसी को कोई, और इट इज़ द बिगेस्ट मिस्ट्री ऑफ टुडेज़ लाइफ, कि जो कुछ हमें नज़र आ रहा है वो जो कुछ के वहाँ पर है उसका सिर्फ 4% है। यानी जितना हम अपनी टेलीस्कोप से देख पा रहे हैं और जितना के हमें महसूस हमारी कैलकुलेशंस बता रही हैं कि जितना कुछ है वहां पे, ये सिर्फ उसका 4% है। तो लाइफ इज टू बिग, और ये हम मान नहीं सकते कि ये सब का सब खाली तस्वीरें हैं जो सामने नजर आ रही है। तो जिंदगी बहुत बड़ी है। हम लोग समझते हैं कि हम ये जो अपना छोटा सा घरौंदा लेके बैठे हुए हैं, पूरी की पूरी जिंदगी इसी में ही मुनसर हो गई है, सब हो गई, ऐसा नहीं है। तो यकीनन खुदा के जो मखलूकात हैं, जो बुजुर्ग हैं, और जो आप याद करें, जो उस दिन हम सूरह वस्साफात की भी बात कर रहे थे वहां पे, तो खुदा ने क्या कहा था कि अंतुम अशद्दु खल्कन अम्मन खलकना, ये तुम क्या लेके बैठे हुए उस पे, तुम्हारी खिलकत में रखा गया है कि इसके मुकाबले में हमने जिन जिन को हमने खल्क किया है, जो हमारी अजीम और बुजुर्ग मखलूकात हैं, तुम्हारा क्या मुकाबला है खिलकत के एतबार से। वही हमने बात की थी कि इंसान की जो भी खूबी है वो उसकी हकीकत में, उसकी खिलकत में नहीं है। अगर अपनी हकीकत की तरफ इंसान मुतवज्जे होता है तो बुजुर्गी और शराफत और बुलंदी है, वरना तो ये हैवानात ज्यादा मजबूत हैं इंसान से, ये ज्यादा पायदार हैं हमसे। इस खिलकत में तो कुछ भी नहीं रखा वो।
तो इन दोनों का लिंक है कि जैसे कुलूब के ऊपर ताले पड़ जाते हैं तो उस चीज को खुदा की रहमत के अलावा कोई चीज वापस हैबिटेबल नहीं कर सकती। जिस तरीके से अल्लाह ने उस आयत के बाद रेफरेंस दिया है कि अल्लाह ही है जो मुर्दा जमीन को जिंदा करता
है। हाँ, ये बात ठीक है, ये बात ठीक है कि अगर कल्ब कसी हो जाए या शकी हो जाए तो जाहिर है कि उसके बाद खुदा के सिवा कोई उसको असली हालत पे नहीं ला सकता। और बल्कि यानी इसमें एक ये पहलू भी है कि अगर कोई इंसान अपने कल्ब को सही होने के बाद कसावत और शकावत पे ले जाए तो तकरीबन फिर नो कमिंग बैक है। यानी एक तो ये होता है ना कि इंसानों में खराबी है, एक बुराई है, लेकिन उन इसीलिए आप देखेंगे कुरान करीम ने सबसे ज्यादा जिन लोगों की मजम्मत की है ना वो मुनाफिकीन की है। आप कुरान में देखें थ्रू आउट जो मेन है यानी कि मेन प्रॉब्लम जिस पर सबसे ज्यादा खुदा का गुस्सा है वो उन लोगों पर है कि जिनका जाहिर कुछ और बातिन कुछ होता है, जो कहते कुछ हैं करते कुछ हैं, जो अपने अहदो पैमान पे बाकी नहीं रहते, जिनका चेहरा एक नहीं होता, जिनके किरदार में मजबूती नहीं होती। आप ओवरऑल कुरान करीम पे गौर करें सबसे ज्यादा खुदा का गुस्सा उन लोगों पर है। तो ये जी तो ये जो बात है कि यानी दिल का सख्त हो जाना, एक तो ये कि जब इंसान मोमिन होता है ना तो मोमिन का दिल नर्म होता है, इन्हें नर्म इस एतबार से होता है कि वो एक ऐसी ज़मीन की तरह होता है कि वो पानी को जज्ब करता है, वो अच्छी चीज़ों को जज्ब करता है और फिर उगाता है और शजरे तैयबा उगता है मोमिन के दिल में से। अगर खुदा ना खास्ता कोई ईमान लाने के बाद उसका दिल यानी कि वो ज़मीन जो जरखेज थी वो ज़मीन पत्थर वाली हो जाए, वो ज़मीन इस काबिल ना रहे कि कुछ उगा सके, दैट इज़ द वर्स्ट केस।
इस आयत से एक और बात जो समझ में आती है वो ये आती है कि ईमान लाने के बाद भी आप स्टैटिक नहीं रह सकते, क्योंकि टाइम गुजरने का मतलब ये कि उन्होंने उस चीज के ऊपर
नहीं, ये तो हम कई दफा अर्ज कर चुके हैं ना, मैंने आपको मिसाल भी देके समझाया था कि हमारी जिंदगी का जो मैदान है वो वर्टिकल है, हॉरिजॉन्टल नहीं है, अगर आपको याद हो वो मिसाल कि जिंदगी का मैदान वर्टिकल है और अगर आप किसी वर्टिकल सरफेस पे हरकत में होते हैं तो इवन आपको अपने मकाम पर ठहरने के लिए भी मेहनत करनी पड़ती है, यानी ये अगर आप अपने मकाम पर रुके रहेंगे तो आप खिसक जाएंगे नीचे अगर आप कुछ नहीं करेंगे। तो जिंदगी यूं है कि यहाँ पर हर लम्हा जिहाद है, अगर कोई शख्स मुतवज्जे नहीं हो पा रहा, अगर कोई शख्स जिहाद में मशगूल नहीं है, अगर कोई शख्स, और इसीलिए आप देखें कि अखलाकियात में इल्म अखलाकियात में बदतरीन बुराई क्या है, अगर मैं आपसे पूछूं, जी बेटा मैं आ रहा हूँ, मैं तो बदतरीन बुराई क्या है इल्म अखलाकियात में बताइए, आपकी नजर में क्या है इंसान के अखलाक में इंसान के कैरेक्टर में सबसे ज्यादा नाकाबिल कबूल या नापसंदीदा चीज सिफत कौन सी हो सकती है? गफलत, तकरीबन वही मतलब है इग्नोरेंस, यानी जो इंसान गाफिल है वो उसके लिए कोई उम्मीद ही नहीं है कि वो सही होगा। तो ये सबसे बड़ा प्रॉब्लम है लाइफ का कि अगर कोई शख्स सो रहा है ना बिल्कुल अपने नशा और इंजेक्शन लगा के, कि जैसे इमाम अली अलैहिस्सलाम का भी जुमला है कि अन्नास व नियामुन, इंसान नींद में सो रहे हैं, इज़ा मातु जब मौत मरते हैं मौत आती है, इंतबाहू तो जागते हैं होशियार होते हैं, इंतबाह ये ना होशियार होना, अक्सरियत इंसान का यही हाल है। और इसीलिए खुदा ने क्या कहा इंसानों बल्कि जिनों को भी शामिल करके कि वलकद ज़रअना लिजहन्नमा कसीरन मिनल जिन्न वलइंस, कि और हमने जहन्नम के लिए बनाया है कसरत से जिनों और इंस को, बनाया का मतलब है कि वो जिस तरीके की लाइफ गुजार रहे हैं दे हैव टू पास थ्रू जहन्नम, इवन मोमिन भी हों तो, क्योंकि मोमिन को भी यानी मोमिन के लिए जहन्नम क्लींजिंग एजेंट है ना, क्योंकि मोमिन ये भी है और इसके बाद भी, यानी कि मोमिन भी होश में नहीं आता और उसकी वजह क्या है, यानी क्यों क्यों लहुम आज़ानुन ला यस्माउना बिहा, उनके कान हैं लेकिन समाअत नहीं है, कान हैं लेकिन समाअत नहीं है, समाअत अलग चीज है कान अलग चीज है, लहुम आयुनुन ला युबसिरूना बिहा, उनकी आंखें हैं लेकिन बसीरत नहीं है, वलहुम कुलूबुन ला यफ़क़हूना बिहा, और कुलूब हैं लेकिन गहराई में उतरने की हालत नहीं है। जो इन्हें बता दिए कि अगर हमसे पूछें भाई कौन जाएगा जहन्नम में, जिन्हों इनमें से ये जाएंगे, نہ کان استعمال کرتے ہیں نہ آنکھ استعمال کرتے ہیں نہ دلوں کا قلوب کا. قلوب میں مطلب عقل بھی شامل ہے آپ کی فکر اور وہ سب. اور بہت خوبصورت ہے لا یفقہون بہا, تفقہ کہتے ہیں گہرائی میں اترنے کو. مومن چھلکے پہ نہیں اپنی زندگی گزارتا, مومن ہمیشہ مغز میں جاتا ہے, حقیقت میں اترتا ہے, تہ میں جاتا ہے. کیونکہ یہ بہت obvious سی بات ہے کہ اگر آپ سمندر کی دریا کی بات کرتے ہیں تو جتنے بھی اس کے اندر دولت ہے, چاہے وہ غذائی ہو چاہے کچھ اور ہو, یعنی کہ اگر آپ کو سی پی تلاش کرنا ہے, موتی تلاش کرنا ہے, معدنیات تلاش کرنا, جیسے آج کل کی زندگی میں پانی کے اندر سے آئل اینڈ گیس, یہ بھی ایک دولت ہے جو اس میں سے نکل رہی ہے, اور غذا تلاش کرنے, کوئی چیز سطح پہ نہیں ملتی ہے جب تک آپ غوطہ زنی نہیں کرتے, جب تک آپ سطح سے نیچے نہیں اترتے, اس وقت تک آپ کو کچھ نصیب نہیں ہوتا. میں ایک منٹ اور بات کر رہا ہوں کہ
جن کا عقیدہ شیعہ ہوتا ہے تو وہ اگرچہ ان کو مطلب زیادہ ہی میں دین میں یا مطلب دین کے بارے میں زیادہ معلومات نہیں, لیکن ان کو جو ہے نا کسی بھی ماحول میں رکھ دو تو وہ جو ہے نا مطلب اپنے عقیدے پہ جو ہے نا باقی رہتے ہیں زندگی کے ہر حصے میں. کچھ لوگ ایسے ہوتے ہیں دیکھیں
ٹھنڈی ہو جائے گی, بہت ٹھنڈک ہو رہی ہے.
شیعہ ہونے کے باوجود جو ہے وہ عقیدے سے جیسے مطلب عقیدہ شیعہ تو رہتا ہے ان کا, لیکن اللہ کی طرف سے جو ہے نا کچھ انہیں مطلب ہو جاتی ہے بدگمانی سی, یعنی جیسے مطلب زیادہ یعنی اس سے دوری اختیار کر لیتے ہیں, لیکن جو ہے نا آئمہ طاہرین کو پکڑ لیتے ہیں. ایک یہ ہے کہ جو ہے مطلب کہ آئمہ کو مانتے ہیں خالی ماننے کی حقیقت پریکٹیکل نہیں, اور اللہ سے بیزار ہو جاتے ہیں. یہ تین کیٹیگری,
یہ تو دیکھیں کیٹیگریز تین نہیں ہیں, 3000 ہوں گی کیونکہ جتنے لوگ اتنے قسم کے عقیدے اور ایمان. اگر آپ واقعی دیکھیں یہ زندگی کی بڑی سچی حقیقت ہے کہ ہر شخص جو ہے نا وہ ایک اپنی الگ کہانی ہے ہر انسان. تو یہ تو اس کے تو بے تحاشا امکانات ہوتے ہیں, اسی لیے میں اس پر بحث نہیں کرتا کہ لوگ کیا کرتے ہیں کہ لوگ کیا کرتے ہیں یا وہ کس کا کیا نظریہ ہے یا کون کیا لے کے چل رہا ہے, اس کا کوئی فائدہ نہیں ہے. کیونکہ یہ جو ایک بات ہے نا دیٹ ول گو آن فار ایور, دیٹ ول گو آن فار ایور. لیکن بس آپ کو اس چیز کو مد نظر رکھنے کی ضرورت ہوتی ہے, میں شکریہ, اس چیز کو مد نظر رکھنے کی ضرورت ہوتی ہے کہ خدا نے کیا کہا ہے اور ہم میں سے ہر ایک اس کرائٹیریا کو کتنا فلفل کر رہا ہے. ٹھیک ہے نا, تو اس لیے ہمیں اس بات کی کوشش کرتے رہنا چاہیے کہ اس چیز کو زیادہ سے زیادہ سمجھیں کہ خدا نے کیا چاہا ہے. ورنہ میں آپ سے اس موضوع کو لے کے بیٹھوں گا نا, ہم سب, آپ یقین کریں ہم سب کے الگ الگ نظریات اور عقائد ہیں جتنے لوگ یہاں موجود ہیں. اگرچہ کہ ہم اب کہتے ہیں, ہم سے کہیں گے ہم سب مومن ہیں, ہم سب مسلمان ہیں, ہم سب شیعہ ہیں, لیکن ہر شخص کا اگر آپ دیکھیں گے عقیدہ, اس کی بنیاد, اس کی شاخیں سب کی الگ الگ ہوں گی. تو یہ تو ان انڈیویژول پہ تو بات اور بحث کرنے کا کوئی فائدہ ہی نہیں ہے. بنیادی طور سے اسی لیے جب بات کی جاتی ہے کہ جب توحید اور نبوت اور امامت کی بات کی جاتی ہے, معیار کیا ہے, حق کیا ہے, حقیقت کیا ہے, معیار کیا ہے, پھر ہم میں سے ہر ایک اپنے آپ کو پرکھے کہ ہم اس سے کتنا قریب ہیں, ہم اس سے کتنا نزدیک ہیں. ٹھیک ہے, اور اس بارے میں کوئی شک ہی نہیں ہے. وہ آپ کی بات کی طرف بھی تھوڑا سا ایک جملہ, کہ اگر آپ کہہ رہے ہیں خدا نخواستہ کہ خدا کی قدر نہیں ہے یا خدا سے تعلق نہیں ہے یا خدا سے رابطہ اور کنیکشن نہیں ہے, تو باقی کچھ بھی نہیں ہے. میں پہلے بھی عرض کر چکا ہوں کہ وہ ہے ہی نہیں, وہ پکڑے ہی نہیں ہے, وہ دھوکے میں, وہ صرف دھوکا ہے, وہ صرف اور صرف دھوکا ہے. یعنی اگر کوئی خدا کو نہیں سمجھتا یا خدا کی معرفت نہیں رکھتا اور کہے کہ میں امام کو مان رہا ہوں, اور یہ وہ صرف دھوکا ہے. क्योंकि कोई भी मतलब, और मैं छोटा सा सवाल आपसे करूं यहाँ पे कि इमाम और रसूल हैं किसके?
जो उनके अहकाम पे अमल
करते हैं। इमाम और रसूल हैं किसके? खुदा के हैं ना। इमाम और रसूल हैं खुदा के, तो जब तुम यानी जैसे कोई शख्स आपसे ये कहे कि जनाब मैं मिनिस्टर साहब को तो मानता हूँ और मैं गवर्नमेंट को नहीं मानता, ये किस किस्म की बात हुई भाई? मिनिस्टर है ही गवर्नमेंट के दम से, मिनिस्टर है ही रिप्रेजेंटेटिव गवर्नमेंट का। जब आप गवर्नमेंट ही को नहीं मान रहे तो मिनिस्टर किस बात का है? और उसको आप किस किस चीज के लिए मान रहे हैं? तो लिहाजा ये तो एब्सर्ड है। और लेकिन एक बात यकीनन है कि हमारे यहाँ बहुत ज्यादा इन हवालों से इम्प्रूवमेंट्स की जरूरत है, बहुत ज्यादा। और उससे बड़ी अफसोसनाक बात यह है कि लोग जो है ना वो कुछ भी सुनने को तैयार नहीं है, अनफॉर्चुनेटली कि वो कुछ भी सुनने को तैयार नहीं है, ना खुद सीखने को तैयार है। अच्छा मैं उस पर आ जाऊँ जो हम तज़किया नफ्स पे बात कर रहे थे खुद पसंदी के हवाले से। अब मुझे एग्जैक्टली याद नहीं है कि मैंने उसमें कुरान करीम की एक आयत का मैं ज़िक्र करना चाह रहा था, सूरह कहफ की, जो पहले हमने काफ़ी बात की थी 2-3 साल पहले, लेकिन पिछले नशस्त में मैंने बात की थी उस पर नहीं की थी, नहीं की थी। अच्छा तो ये बात तो यकीनन हमने की है कि खुद पसंदी कितने मकामात पर होती है? 3 मकामात पर होती है। पहला मकाम इंसान की मारिफत और अकीदा है, दूसरा मकाम अखलाक और किरदार है, और तीसरा मकाम आमाल और जो कुछ वो काम अंजाम देता है। कि इन 3 मकामात और दर्जात पर इंसान उजूब या खुद पसंदी का मुजाहरा करता है। और इसमें सबसे ज़्यादा अहमियत किसकी है? यानी हम कहें हमारे अकीदा और मारिफत, हमारा अखलाक और हमारा अमल, इसमें सबसे ज़्यादा अहमियत किसकी है? वैल्यूबल इनमें सबसे ज़्यादा क्या है, इंसान का अमल, अखलाक या अकीदा और मारिफत? जी अकीदा और मारिफत मोस्ट वैल्यूएबल है। तो इस लिहाज से उस मकाम पर जो भी गड़बड़ होती है वो सबसे ज्यादा संगीन होती है, सबसे ज्यादा खतरनाक होती है, ठीक है। लेकिन जो 4 इन्होंने बयान किए थे, जिस पर मेरा ख्याल है कि हमने पिछली दफा इस पर तो बात की थी, कि 4 जो खुद पसंदी की हालतें हैं कि जिसमें इंसान जो 3 जगहों पर एग्जिस्ट करती हैं, सबसे पहली यह है कि इंसान अपनी अच्छाई का एहसान खुदा पर रखे, ठीक है, और ये समझना शुरू कर दे कि मेरी वजह से या मेरी दीनदारी की वजह से दीन में रौनक पैदा होती है, मेरी वजह से जो है दीन का नाम बुलंद होता है। नंबर 1 ये बदतरीन हालत है खुद पसंदी की। दूसरी ये है कि इंसान अपने आमाल की वजह से खुदा के साथ और अपने आप को खुदा के महबूब और मुकर्रब बंदों में शामिल करना शुरू कर दे। यानी मैं अगर कोई भी बात कर रहा हूँ तो मैं ये समझूँ कि जी मैं भी जो है ना नऊज़ुबिल्लाह इमाम खुमैनी के, या एक मिसाल के तौर पर कि जो औलिया खुदा हैं मैं भी उनके बराबर हो गया हूँ, या मेरी भी वक़्त जो है कि मैं अब इस काबिल हो गया हूँ कि मैं भी शुहदाए करबला के साथ रह सकूँ, या इस किस्म की बात कि अपने आप को मुकर्रबीन में, मुहिब्बीन पाक व खालिस में या मज़ूब सालिकीन में शुमार करना शुरू कर दे। तीसरा दर्जा यह है कि अपने आप को इस काबिल समझना शुरू कर दे या खुदा पर इस बात को वाजिब करार दे कि मैंने ये काम किया है तो खुदा के लिए ज़रूरी है कि मुझे अजर व सवाब दे। यानी खुदा के ऊपर एक लिहाज से वाजिब है कि मैंने जो नेकियां अंजाम दी हैं उसका मुझे अजर व सवाब दे। अच्छा, और ये तमाम की तमाम हैं बहुत बारीक नुकात हैं, और अगर हम गौर करें ना तो हम में से हर एक कहीं ना कहीं इसमें फंसा हुआ है इस किस्म के सोच और ख्यालात में, कि हम अगर थोड़ा सा भी कोई अच्छा काम कर देते हैं तो उसकी वजह से हम अपने लेवल, हमारी नज़रों में हम बहुत जल्दी एलिवेट हो जाते हैं खुद अपनी नज़रों में कि मैं बड़ा काबिल कदर इंसान हो गया। और उसका पता, मैं आपसे पिछली दफ़े भी मैंने कहा था कि उसका पता कैसे चलता है इन सब बातों का, हम अपनी ज़बान से कहते हैं कि नहीं मैं ये नहीं हूँ, वो नहीं हूँ, मैं ऐसा, लेकिन उसका पता उस वक्त चलता है कि हमको कोई भी कन्फ्रंट कर दे ना कि हमने एक अपने तई बड़ा काम किया है, और हमें कोई आगे, हमें यानी खुदा के ही भेजे हुए होते हैं सारे ऐसे अफराद भी, वो मुझसे आगे कह दे कि आपने कुछ नहीं किया, फिर आप देखें रिस्पॉन्स, यानी फिर वो सारी कलई उतर जाती है कि जो हम उतने इनके सारी और आजिजी का इजहार कर रहे थे ना कि नहीं मैं तो कुछ भी नहीं है वो नहीं, फिर सब समझ में आ जाता है। तो यानी कि ये बड़ी अहम बात है कि इंसान कोई नेकी करता है, चाहे अपने अकीदे में बेहतर हो या अमल में बेहतर हो या अखलाक में बेहतर हो, तो अपने आप को या तो औलिया खुदा में शुमार करना शुरू कर दें, या खुदा पर इस बात को वाजिब समझें कि खुदा को मुझे सवाब देना ही देना चाहिए। और चौथा दर्जा जो है ना वो और ज़्यादा ख़तरनाक है जो बयान करते हैं, वो ये कि अपने आप को, देखिए मैं बाकायदा पढ़ देता हूँ कि इंसान ईमान की बुनियादों पर गैर मोमिनीन से अपने को बेहतर समझना शुरू कर दे, गैर मोमिनीन से, और दीगर मोमिनीन से अपने आप को ईमान में कामिल जानना शुरू कर दे। यानी किसी भी इंसान का ईमान और अच्छा अमल इस बात की गारंटी या उसको लाइसेंस प्रोवाइड नहीं करता है कि वो अपने आप को दीगर मोमिनीन से बेहतर समझे या इवन हत्ता गैर मोमिनीन से बरतर जाने। क्यों? इसलिए कि यानी इसमें बुनियादी तौर से क्या बात है, इसमें बुनियादी तौर से मसला यह है कि ऐसा शख्स हकीकतन अपने ईमान और अमल पर भरोसा कर रहा है, वो सबसे बुनियादी बात मिस कर रहा है। वो सबसे बुनियादी बात क्या है कि मेरे पास जो कुछ भी है, यानी मैंने अगर आज के दिन अच्छी नमाज पढ़ी, ये अच्छी नमाज खुदा की मदद और तौफीक की वजह से मैं पढ़ पाया हूं, ना कि मैंने अच्छी नमाज पढ़ी। ठीक है, ये असल बात है कि जो भी इस एतबार से सोचना शुरू कर देता है कि मैं इससे बेहतर हूं, मैं उससे बेहतर हूं, और यही चीज मैं आप लोगों को पहले भी मिसाल देके कई दफा बयान कर चुका हूं कि रसूल खुदा के ज़माने में मोमिनीन कौन थे, ज़ाहिरन मोमिनीन कौन थे, अहले किताब थे, है ना, यानी कि जब रसूल खुदा की बिरसत हुई है तो उस वक्त के मोमिनीन कौन थे, अहले किताब थे, जो अपने आप को पता नहीं क्या क्या समझते थे, लेकिन जब रसूल की दावत पर लब्बैक कहने का और नुसरत करने का वक्त आया तो वो सब कहाँ थे, पता ही नहीं था उनका कहीं भी। और वो जिन्हें काफिर करार दिया जाता था, जो बुतपरस्त था उस माशरे का, जो जिसका अखलाक और किरदार पस्त था बज़ाहिर, वो ईमान लाने वाला और नुसरत करने वाला बन गया पैगंबर की। तो इस एतबार से कि अभी भी हो सकता है हम किसी को कहें कि ये घटिया शख्स है, पस्त शख्स है, बेईमान शख्स है, कुछ पता नहीं है, कि ये जो हम अपने उजब और जिस तकबर में हम मुब्तला हैं तो हम कहाँ खड़े हों, वो कहाँ खड़ा हो। और हर दफा जब इम्तिहान का मौका आता है ना तो ऐसा ही होता है, मतलब इवन इनकलाब के दौरान भी, इनकलाब के दौरान भी ये चीज़ें बहुत देखने में आई हैं कि बड़े बड़े मुकद्दस नुमा और बड़े बड़े मुकद्दसीन और उनका पता ही नहीं है, और वो जो मतलब गलियों में फिरने वाले ओबाश शोदे बज़ाहिर नज़र आ रहे हैं वो मजबूती के साथ खड़े हुए हैं, और उनके अंदर से जब ईमान निकला है तो बड़े बड़ों को। और यानी ऐसा नहीं है कि जैसे इमाम खुमैनी का एक जुमला है और बाकायदा रिकॉर्डेड है वो जुमला, ये सुनावा नहीं है, कि सामने उनके वो पूरे जवान हैं पासदारान के, और शुरू के बहुत शानदार लोग थे, आपका तो मुझे पता नहीं, शुरू के जो थे ना यानी जो पहला दस्ता था बहुत शानदार लोग थे वो, और वो सब हैं खड़े हुए, और उन्होंने एक जुमला कहा है कि मैं जब आपके चेहरों पर नज़र डालता हूँ एहसास खजालत में कोना, शर्मिंदगी में डूबता हूँ, शर्मिंदगी का एहसास करता हूँ। یعنی آپ کا جو ایمان اور جو لیول ہے مجاہدے کا اور جو استقامت کا, کیونکہ وہ بھی پوری ایک الگ داستان ہے. وہ جو شروع میں ہے نا کہ جب جنگ ہو گئی تھی, اور جنگ مطلب مسلط کر دی گئی تھی, کچھ تھا ہی نہیں وہاں پہ. یعنی جس جس طریقے سے انہوں نے یہ جو نکلے ہیں جو یہ سارے لوگ, اور جنہوں نے اپنے آپ کو جتنا جلدی ٹرین کیا ہے, اور جس طریقے سے باقاعدہ کھڑے ہوئے ہیں سامنے, اور وہ بہت ایک پوری ایک اسٹوری ہے کبھی انسان اس کو پڑھے اور دیکھے تو. یعنی یہ سب کوئی جنگجو تھوڑی تھے, ان کا کوئی بیک گراؤنڈ تھوڑی تھا, کچھ بھی نہیں تھا. یہ تو میری آپ کے طریقے کے لوگ تھے یہ سارے. یہ ان پاسداران اور ان جوانوں کے سامنے کہ میں جب آپ کے چہروں پر نظر کرتا ہوں تو میں احساس شرمندگی کرتا ہوں اپنے لیے, احساس شرمندگی ہوتا ہے مجھے. تو یعنی ہم سمجھ سکتے ہیں کہ کوئی بھی انسان اگر واقعی بڑا انسان ہے, وہ یہ ایسی تفریح میں یہ جملے نہیں بولتا ہے. جو ریئلٹی ہوتی ہے, حقیقت ہوتی ہے, اس کے مطابق ہی بات کرتا ہے. تو یہ بات سوچ لینا کہ جی میں یہ ہو گیا ہوں اور بظاہر مقدس ہو گیا ہوں, اور یہ شخص جو ایسا نظر آ رہا ہے میرے سامنے, یہ سب بیکار ہیں, یہ تمام کی تمام چیزیں ہسٹری میں تھرو آؤٹ دا ہسٹری پروفڈ ہو چکی ہیں کہ یہ بالکل غلط سوچ ہے. کہ امام حسین علیہ السلام کے ساتھ, یعنی مسلسل میں نے آپ کو مثال دے کے بات کہ امام حسین علیہ السلام کے ساتھ جتنے لوگ تھے ان میں اس زمانے کے بڑے نام کتنے تھے؟ کوئی بھی نہیں تھا. یعنی کہ جو صحابہ اور تابعین اور تبع تابعین اور سب کی جو پوری لسٹ ہے, اور محدثین اور فلا فلا, کون تھا ان میں سے؟ یعنی کہ اگر آپ اس کو دیکھیں کہ واقعا امام حسین علیہ السلام کا جو قیام ہے وہ فرقان ہے, فرقان ہے, یعنی حق اور باطل کی میزان ہے, وہ حق اور باطل کو فرق کرنے والا, الگ الگ کرنے والا, کون کھڑا تھا امام حسین علیہ السلام؟ تو یعنی کہ جو مین پوائنٹ ہے یہاں پر اور جو حقیقت کا بیان ہے وہ یہ کہ اگر میرے پاس کوئی نیکی ہے, پہلا تو یہ کہ مجھے پتہ ہی نہیں کہ میرے پاس نیکی ہے بھی یا نہیں, کیونکہ ظاہری طور سے باتیں کر لینا, ظاہری طور سے عبادات کو انجام دے دینا, اس بات کا ثبوت نہیں ہے کہ میرے پاس نیکی ہے, یا میں خدا کی بارگاہ میں ایک پسندیدہ انسان ہوں, یا خدا کی بارگاہ میں مقبول انسان ہوں, یہ کوئی گارنٹی نہیں ہے اس بات کی. تو پہلا تو یہ کہ مجھے یہی نہیں پتا, یہی انشیور نہیں ہے کہ مجھے خدا نے قبول کیا ہے کہ نہیں کیا. میں امیدوار ہوں, ہم سب امیدوار ہیں. اور اس سے آگے بڑھ کر یہ سوچ لینا کہ میں اس سے بہتر ہوں, تو یعنی میں کیا کر رہا ہوں, میں اپنے عمل پر بھروسہ کر رہا ہوں, میں اپنے عمل پہ تکیہ کر رہا ہوں, میں اپنے جو کچھ بھی میرا عقیدہ ہے میں سمجھ رہا ہوں کہ یہ میرا عقیدہ مجھے نجات دلا دے گا. یہ بذات خود ہلاکت کی ریسیپی ہے. ٹھیک ہے, جس انسان کا اعتماد اور بھروسہ خدا سے ہٹ کر کسی پر بھی چلا گیا وہ ہلاکت ہے, اس کو پھر کوئی چیز نجات دینے والی نہیں ہے. یہ بات واضح ہو گئی. اچھا, اس کے بعد اب کچھ احادیث ہم اس کو دیکھ لیتے ہیں, بلکہ اس میں ایک جملہ اور بھی ہے کہ جو اوریجنل حدیث سے کنیکٹ ہوتا ہے, وہ یہ ہے, اور یہ اس لیے پڑھنا اس کا ضروری ہے کہ یہ ایسپیکٹ بھی ہماری آج کی زندگیوں میں باقاعدہ ہم کو نظر آتا ہے. اور وہ کیا ہے کہ بہت سارے افراد ایسے ہیں کہ جو دین کا انکار کرتے ہیں, جو خدا کی پیش کردہ چیزوں کا انکار کرتے ہیں, نبیوں کا مذاق اڑاتے ہیں باقاعدہ, اور اپنے اس طرز عمل کو روشن خیالی اور روشن فکری سمجھتے ہیں. ٹھیک ہے, انہیں ایک تو پہلو وہ جو ہم پہلے بھی بات کر چکے ہیں کہ ایک یہ ہے کہ جو ہمارے پاکستان میں تو خیر بہت ہی کامن ہے کہ کسی کو دھوکہ دے دیا, فریب دے دیا, اور اس کو اسمارٹنیس سمجھ رہے ہیں کہ یہ جو ہے میں بڑا چالاک اور ہوشیار انسان ہوں, اس کو میں نے ایسے بیوقوف بنا دیا, اس سے ایسے پیسے نکلوا لیے, اس کو یوں اس سے جب پراپرٹی چھین لی. ایک تو اسپیکٹ ہی ہے. ٹھیک ہے, کہ یعنی یہ وہ عجب ہے جس کو کیا کہا جاتا ہے, یہ اہل فساد کا عجب ہے. یعنی انسان ہے مفسد, خرابی پیدا کرنے والا ہے, اور اس خرابی پیدا کرنے والی ایبلٹی پر فخر کر رہا ہے کہ یہ میرا بڑا اچھی کوالٹی ہے میرے پاس. ایک یہ. دوسرا جو یہاں یہ بیان کرتے ہیں وہ یہ کہ لوگ جو شریعت پر انسان عمل کر رہا ہے اس کو کیا کہیں گے کہ یہ تو پرانے زمانے کے لوگ ہیں, جو پیغمبروں کی بات کو مان رہا ہے یہ تو پرانے 1400 سال پہلے کی ساری چیزوں کو لے کے بیٹھے ہوئے ہیں یا اور ہزاروں سال پہلے کے اس کو قبول کرتے ہیں. یعنی یہ وہم پرست طرح سے آج کل ویسٹرن ورلڈ میں تو یہ باتیں بہت اس قسم کی کامن ہوتی جا رہی ہیں. تو اس قسم کے افراد, اچھا اس میں دیکھیں ایک بات جو مجھے بہت زیادہ عجیب لگتی ہے اور اس سے ہی پتہ چلتا ہے کہ ہم جن لوگوں کو کہتے ہیں نا کہ بڑے یہ روشن فکر اور روشن خیال ہے, ان کی روشن خیالی کا معیار کیا ہے. اگر میں کسی بھی علم پر, یعنی میڈیکل پہ یا کسی بھی لاء کے بارے میں, خاص طور سے کہ لاء میں یہ شقیں بہت زیادہ ہوتی ہیں, میں جا کے ایک اپنی رائے دے دوں, ایک چیز پہ بحث کرنا شروع ہو جاؤں کہ جی نہیں یہ قانون ایسے ہے, یہ ایسے ہوتا ہے, یہ ایسے ہوتا ہے, تو مجھ سے سب سے پہلا سوال کیا کیا جائے گا, کیا کیا جائے گا, آر یو کوالیفائڈ. یہ جو آج رچرڈ ڈاکنز اور یہ سارے جو ان کے قبیلے کے لوگ ہیں جو ویسٹ میں خوب جن کو اچھالا جا رہا ہے مخالف خاص اس کی وجہ سے, کہ جو 4-5 نام ہیں, ڈینیل ڈینٹ ہے, رچرڈ ڈاکنز ہے, ایک مر گیا کرسٹوفر ہچنز, یا امریکہ میں نیل ڈی گراس ٹائسن ہے, لارنس کراؤس ہے, ان سے کوئی یہ پوچھے کہ بھائی تم مذہب کو تنقید کرنے, مذہب جھوٹ ہے, بائبل فراڈ ہے, قرآن جو ہے وہ دھوکہ ہے, تم نے اس کو اسٹڈی کتنا کیا, آر یو کوالیفائڈ ٹو میک دیٹ کمنٹ. تم نے ادھر سے ادھر سے چیزیں پکڑی ہیں, اب اتنی حماقت والی بات تھی اور مجھے اتنا افسوس ہوا گیا. اس شخص نے اس کو, وہ مہدی حسن کے ساتھ ایک پروگرام کی کلپ ہے رچرڈ ڈاکنز کی, وہ کہہ رہا ہے کہ جو ہے محمد وینٹ ان اسکائی آن اے ونگڈ ہارس. اب اس سے پوچھے بھائی تم یہ کہاں سے لائے ہو, یہ ونگڈ ہارس تم کو کہاں سے مل گیا ہے, یہ کہاں سے مل گیا تمہیں. تو یعنی اس قسم کی ادھر سے ادھر سے, اور ایون بائبل کے حوالے سے بھی اور اپنے مذہب اور دیگر مذاہب کے حوالے سے بھی, کہ میں نے ایک کتاب پڑھی تھی فرائیڈ کی جو کافی مشہور ہے نا, سگمنڈ فرائیڈ, وہ بیسیکلی یہودی تھا اور اس کے بعد وہ مذہب کا منکر ہوا ہے, اور اس نے حضرت موسیٰ وغیرہ پر اور بنی اسرائیل کے بارے میں پوری کتاب لکھی ہے, موسیٰ کیا خرافات ہیں اس میں. مطلب بھائی تم کوئی علمی اور عقلی تقاضے تو پورے کرو نا, کہ جو تم وہاں پر اپنی سائنسز میں اس میں اس میں تو تم اتنے منہ شگاف ہو, مطلب اتنی دقت کرتے ہو, اتنا رائٹ اور رونگ اور ٹروت اور فالس اور ہر چیز کا خیال رکھتے ہو, گہرائیوں میں جاتے ہو, یہاں تو کچھ ہے ہی نہیں. جس کا موڈ تھا, جس کا دل چاہا اٹھ کے بات کر دی, جو دل چاہا کمنٹ کر دیا, مذہب اتنا مظلوم ہے, مذہب اور دین اتنا مظلوم ہے کہ جو ہر خرافات جو دل چاہے بول دے. یہ اہل فساد ہیں, اور یہ اہل فساد کون ہیں کہ یہ اپنی اس مفسدہ پردازی پر فخر کر رہے ہیں کہ ہم گویا جو ہیں انسانوں کو, انسانی معاشروں کو انلائٹن کر رہے ہیں, ہم انسانی معاشروں کو توہمات سے اور جہالتوں سے باہر نکال رہے ہیں, جبکہ خود بدترین جہالت کا مظاہرہ کر رہے ہیں. کہنے ہم سے کہیں بھائی علمی تقاضے تو پورے کر دو نا اس بات کے جو تم پورے کر رہے ہو, کہ جب تم سائنسز میں, کہ اگر کوئی شخص کسی نے, یعنی یہ بات طے شدہ ہے کہ ایون سائنسز کے اندر پی ایچ ڈی کر لینا بھی اس بات کے قابل کہ آپ قابل آپ کو نہیں بناتا ہے کہ آپ اس پر رائزہ نہیں کر سکے. پی ایچ ڈی کر لینا بھی, جب تک آپ اس پر ایک پورا اپنا ٹریک ریکارڈ آف ریسرچ نہ پروف کر دیں کہ میں نے اتنے عرصے تک اس پہ محنت کی ہے, اتنے پیپرز پبلش کیے ہیں, وہ اتنے اچھے جرنلز میں اور ریپیوٹڈ جرنلز میں پبلش ہوئے, تب آپ کی بات کو اہمیت ملتی ہے. یہ مذاق لگا ہوا ہے. اتنی ساری, جامع اظہر چلے جاؤ, तुम चले जाओ, मतलब चाहे अहले सुन्नत के पास चले जाओ, चाहे हमारे पास चले आओ, या इवन ईसाइयों के, उसमें देख लो किस कदर मतलब वो है, किताबें किस कदर उलूम है, वेटिकन चले जाओ, तो उन सब को स्टडी किए बगैर, उन सब को पढ़े बगैर, उन सब को समझे बगैर, उस उलूम के माहिर से डिस्कस किए बगैर आप राय देने के काबिल हो गए, जो दिल चाह रहा है बोल रहे हैं।
ये तो दुनिया में होता है, हमने देखा कि जैसे कभी
भाई जोहला जोहला की बात मेरे और आपके इस महफिल की बात अलग है, ठीक है ना, ये मैं बात कर रहा हूँ ग्लोबल लेवल पे जो लोग अपने आप को नुमाइंदा बना के पेश कर रहे हैं, मैं उनकी बात कर रहा हूँ जिनकी बात पूरी दुनिया में जा रही है और सुनी जा रही है, वर्ल्ड मीडिया ग्लोबल मीडिया उसको पोर्ट्रे और हाईलाइट कर रहा है, ये हमारी आपकी महफिलों की बातें थोड़ी है, अवाम उन्नास के तरीके तो होते ही ऐसे उल्टे पुलटे, उसकी बात थोड़ी हो रही है, इनके बारे में खुदा ने क्या कहा है। कुरान करीम में भी सूरह कहफ की आयतें, قُلْ هَلْ نُنَبِّئُكُمْ بِالْأَخْسَرِينَ أَعْمَالًا, اے پیغمبر کہہ دو ان سے کہ هَلْ نُنَبِّئُكُمْ, کیا میں تم کو خبر دوں, بِالْأَخْسَرِينَ أَعْمَالًا, ان لوگوں کے بارے میں جو اپنے عمل میں سب سے زیادہ خسارے میں, خاسرین یعنی خسارہ اٹھانے والے, اخسرین یہ اس کی وہ ہے مبالغہ ہے, سب سے زیادہ خسارہ اٹھانے والے کون ہیں, الذین ضل سعیهم فی الحیاۃ الدنیا, جن کی سعی جن کی کوششیں دنیا کی زندگی میں گمراہ ہو گئیں, یعنی کوئی ایم نہیں ہے, کوئی گول نہیں ہے, کوئی آبجیکٹو نہیں ہے, ٹھیک ہے, کوئی ہدف نہیں ہے, ضل گمراہ ہو گئیں جن کی سعی اور کوششیں دنیا کی زندگی میں, وہم یحسبون انہم یحسنون صنعا, اور وہ اپنے تئیں یہ گمان کرتے ہیں کہ میں بہترین چیز بنا رہا ہوں, اس دنیا کی زندگی میں سب سے زیادہ خسارہ پانے والا کون ہے, کہ دنیا میں سعی کہتے ہیں ڈائریکٹڈ ایفرٹ کو, ٹھیک ہے, سعی اور عمل میں فرق ہے, سعی یعنی آپ ایک باقاعدہ ڈائریکٹڈ یا ایک ایمڈ ایفرٹ جو کرتے ہیں وہ سعی ہے, جن کی سعی دنیا کی زندگی میں کیا ہو گئی, گم ہو گئی, وال ہو گئی, گمراہ ہو گئی, رستے سے ہٹ گئی, اور وہ اپنے تئیں یہ گمان کر رہے ہیں کہ میں بہترین چیز بنا رہا ہوں, بہترین کام کر رہا ہوں, یہ کون لوگ ہیں, یہ کون لوگ ہیں جن کا یہ حال ہوتا ہے, اولئک الذین کفروا بآیات ربہم ولقائہ, وہ لوگ ہیں کہ جنہوں نے اپنے رب کی آیتوں کا کفر کیا, انکار کیا, اور اس کی لقاء اور اپنے رب کی ملاقات کے منکر ہو گئے, کیونکہ آیات رب, یعنی یہی میں بات عرض کر رہا ہوں کہ خدا کی نشانیاں اس قدر واضح اور محکم ہیں, اس قدر محکم ہے کہ کوئی انکار کا سوال ہی پیدا نہیں ہوتا, یعنی اس چیز کا اور اس پہ تو گھنٹوں بات ہو سکتی ہے کہ یہ کائنات, یہ زندگی, اس کا ایک ایک ذرہ, اس کا ایک ایک پہلو مجھے اور آپ کے سامنے وہ نشانیاں رکھتا ہے کہ ہم میں سے ہر ایک جو ہے وہ سر جھکانے پہ مجبور ہے, اس قوت کے آگے, اس ہستی کے آگے کہ جس نے اس کو خلق کیا ہے, جس جو اس کا مدبر ہے, جو اس کے نظام کا چلانے والا ہے, جو اس نظام کا پالنے والا ہے. میں صرف آپ کو ایک چھوٹی سی بات بتاتا ہوں کہ جو مجھے میری اپنی جتنی بھی معرفت ہے اس میں مجھے سب سے جو اسٹرانگ پوائنٹ لگتا ہے وہ کیا لگتا ہے, کہ آپ دنیا میں جتنے بھی نظام دیکھتے ہیں, جتنے بھی سسٹمز دیکھتے ہیں, سب کے سب انہیرنٹلی انسسٹینیبل ہیں, لیکن اس کے باوجود سسٹین کرتے ہیں. اب اس چیز پہ غور کیجئے گا کبھی بھی, اس چیز اس کا مطلب کیا ہے, یعنی کہ ایک بیج ہے جب آپ اس کو زمین میں بوتے ہیں, اس کے لیے اگر آپ پروبیبلٹی کیلکولیٹ کریں کہ یہ بیج ایک پھلدار درخت بنے گا, پروبیبلٹی آلموسٹ نیگلیجبل ہوگی, زمین میں یہ خرابی ہو جائے, وہ ہو جائے, کوئی چیز کھود دے, फिर उसके बाद वो जब जरा सा वो निकलता है उसके ऊपर किसी का पैर पड़ जाए, कोई जानवर आ जाए, कोई कुछ, कितने इम्कान आते हैं, कुछ भी। मतलब इसी तरीके से कि जब इंसान एक नुतफा एक सही सालिम इंसान बन जाए, इतने इम्कानात हैं उसके ख़त्म होने के और ज़ाया होने के, लेकिन एक कुव्वत है जो उसको घेरे रहती है, थामे रहती है, उसको ज़ाया नहीं होने देती, जो हर लम्हे जो चीज़ ज़ाया हो सकती है। इवन हम लोग जो यहाँ पर बैठे हैं, आप मुझे बताएंगे हमारे ज़िंदा रहने की प्रोबेबिलिटी ज़्यादा है या मरने की प्रोबेबिलिटी ज़्यादा है? आप कैलकुलेट करें, ब्लड प्रेशर ज़रा सा इधर से उधर हो जाए, फ़लाँ चीज़ यूँ हो जाए, यानी कि हमारी बॉडी में जितने इस वक्त काम चीज़ें काम कर रही हैं, जितने केमिकल्स हैं और ब्लड फ्लो है और जितना सब कुछ है और जितनी बारीक बारीक रगों में से ये खून होता हुआ जा रहा है, ज़रा सा ऊपर से नीचे हो तो आप देखेंगे हमारे इस बात पर आपको हैरानी होगी कि मैं जिंदा क्यों हूं। ठीक है, ये इस बात का सबसे बड़ा सबूत है। हर सिस्टम इनहेरेंटली अनसस्टेनेबल है लेकिन उसके बावजूद सस्टेन करता है, और खुदा ने इसी को कहा है कि अगर हम आसमान और जमीन को ना थामे हुए हों, अंतजूला, सबका सब जायल हो जाए।
मुराद यही है,
हम सब, यानी हम इस पूरे निजाम को हमने थामा हुआ है, हमने रोका हुआ है, हमने समेटा हुआ है। कोई कादिर है, कोई मुदब्बिर है, कोई खालिक है, कोई राजिक है, हर हर लम्हे जिसकी मौजूदगी का पता चलता बल्कि नजर आता है। ये आयात रब रब है और उसके बावजूद कहते हुए कुछ नहीं है। तो ये कौन लोग हैं? उलाइका लजीना कफरू बे आयात रब्बिहिम। और जब आयात रब पर इंसान ईमान लाता है तो एक और चीज़ भी आती है, मैंने कि ये ख्वाहिश खुद ही पैदा होती है बल्कि कि मैं उससे मुलाकात करूं, मैं उससे मिलूं, मैं उससे वन टू वन आऊं, फेस टू फेस आऊं, जो इन सब चीज़ों का चलाने वाला है, कायम करने वाला है, पैदा करने वाला है। ठीक है, तो जो ऐसे अफराद हैं, फहबतत अमालुहुम, उनके अमाल हब्त हो जाते हैं, यानी अमल हैं लेकिन यूजलेस हैं। फला नुकीम लहुम यौमल क़ियामत वज़ना, और ये सबसे और हौलनाक बात है कि उनके लिए क़ियामत के दिन वज़न कायम नहीं किया जाएगा। वज़न किसे कहते हैं? वज़न, मीज़ान, मौज़ून, मीज़ान तराजू है। वज़न वो चीज़ है जिसके अगेंस्ट तोला जाता है, यानी वो स्टैंडर्ड है जिसके अगेंस्ट तोला जाता है। मौजून वो चीज़ है जिसको तोला जाता है और जिसमें तोला जाता है रख के, तराजू वो मीज़ान है। तो उन लोगों के लिए क़यामत के दिन वज़न नहीं कायम किया जाएगा, यानी कोई भी स्टैंडर्ड नहीं रखा जाएगा क्योंकि ये इस काबिल ही नहीं है कि तोले जाएं, जिस काबिल ही नहीं है कि तोले जाएं। और इसमें अभी मैं एक थोड़ा सा वो देख रहा था, बाज़ोकात चीज़ें दूसरे उसमें भी काफ़ी अच्छी होती हैं। हज़रत दानियाल अलैहिस्सलाम एक पैगंबर थे जिनकी बाइबल में प्रोफेसीज़, इंजील के अंदर जिनकी प्रोफेसीज़ बहुत ज़्यादा मशहूर हैं आने वाले ज़मानों के लिए, उस दौर के लिए भी। उनका एक वाक़या है कि एक बादशाह था बेबीलोन का जहाँ पर वो थे, और वो ये फिस्क फजूर और इस किस्म की चीज़ों में बहुत मुब्तला था। एक रात वो अपने, उसने पूरी महफिल सजाई हुई थी इन्हीं सब चीज़ों की, आधी रात के वक्त देखा कि सामने दीवार है, उस पर या हाथ नमूदार हुआ है या लफ्ज़ लिखते चले जा रहे हैं, दो सतरें किसी ने लिख दी। अच्छा, उसने ज़ाहिर है कि महफिल इस के बाद दरम बरम हो गई कि ये क्या हुआ, ये अल्फाज कहाँ से आ गए, जुमले कहाँ से आ गए। तो उसने जितने भी अपने थे नजूमी और उलमा जितने भी दरबार में थे सबको बुलाया, किसी की कुछ समझ में नहीं आया कि ये है क्या, ये लफ्ज़ क्या है, ये का मतलब क्या है। तो फिर हज़रत दानियाल को बुलाया गया था, तो उनसे पूछा गया, तो उन्होंने कहा कि ये मतलब खुदा की तरफ से, और पहली जो लाइन है उसका मतलब ये है कि योर डेज आर नंबर्ड एंड योर रूल इज ओवर. दूसरा जो फिक्रा है ना, वो बड़ा बहुत अच्छा है, मुझे वो बहुत अच्छा लगा असल में. यू वेयर वेड इन स्केल्स एंड फाउंड वॉन्टिंग, ऐसा मैंने, यू वेयर वेड इन स्केल्स, तुमको तराजू में तोला गया एंड फाउंड वॉन्टिंग, अगर तुम कमी निकली तुम, और बिफोर मॉर्निंग योर फ्लैश विल बी कोल्ड, कि सुबह होने से पहले पहले तुम्हारा जिस्म ठंडा हो चुका होगा, ख़त्म. यानी कि और उसी रात वो उन्होंने दूसरे, उसने बादशाह ने हमला किया, नकब लगा के घुस गया, उसको कत्ल कर दिया, वो सब बात ठीक है. तो ये जो पहलू है ना, यानी कि मैं क्या कह रहा हूँ कि कुरान करीम भी कह रहा है ना कि वजन की बात, तोले जाने की बात, हर इंसान को तोला जाना है. और हम बड़े खुश होकर बात कहते हैं कि मीज़ान अमल इमाम अली हैं. ये खुश होने की बात है या खौफजदा होने की बात है, बताएं. अगर हमें इमाम अली को वजन बना के तोला जाएगा तो कहाँ जाएंगे हम? यानी अगर वजन जो है, वजन समझ रहे हैं ना, यानी वो स्टैंडर्ड जिसके अगेंस्ट तोला जाता है, नापा जाता है, अगर वजन इमाम अली है तो हम सब कहाँ जाएंगे फिर? हम तो दुआ करेंगे, हम तो ये दुआ करेंगे कि हमें उनके मुकाबले में नहीं भाई. तो ये जो कुरान करीम की आयत कह रही है कि क्या कि हर शख्स को तोला जाना है, लेकिन ये इनके लिए वजन ही नहीं है, कोई वेट नहीं है इनमें. क्यों? ऐसे अफराद क्या हैं, ऐसे अफराद का अमल क्या है, इसकी भी मिसाल कुरान करीम ने दी है कि वक़दिमना इला मा अमलू फजअलना हबाअं मंथूरा, कि हमने इनके आमाल को लिया और क्या बना दिया, बिखरी हुई गर्द. एक पहाड़ है, एक पहाड़ अगर रॉक का होता है तो उसमें मजबूती और इस्तेहकाम होता है ना, लेकिन अगर एक पूरा पहाड़ है सिर्फ रेत है, वो तेज हवा आती है सब उड़ जाती है, उसकी कोई हैसियत नहीं है, उसमें कोई इस्तेहकाम नहीं है, उसमें कोई मजबूती नहीं है. तो यानी इंसान इस काबिल बने कि कयामत में उसे तोला जाए, और जब तोला जाए तो कोई वजन भी निकले, खाली हवा ना हो. ठीक है ना, ये लफ्ज़ भी कुरान करीम ने इस्तेमाल किए फत्तबिल हवा, कि ये हवा ना हो खाली, के वेटलेस, ये नेग्लिजिबल वेट, वजन भी रखता हो. जैसे इमाम अली अलैहिस्सलाम ने फरमाया कि मोमिन कौन है, मोमिन एक मुस्तहकम पहाड़ की तरह है कि बड़े से बड़ा तूफान भी उसे उसके अपने मकाम से हिला नहीं सकता, उसे हटा नहीं सकता. तो वजन हो, इस्तेहकाम हो, मजबूती हो, शक्ल हो, ये इंसान है, ये मोमिन है. ठीक है, जैसे हम दुनिया में जिंदगी में देखते हैं कि हम जैसे अफराद हैं, हमारी क्या वर्त है बताएं, जरा सी कोई परेशानी आती है भागे भागे फिरते हैं इधर से उधर, किसी भी मसले प्रॉब्लम के आगे स्टैंड लेने की सलाहियत है हमारे अंदर, इसने ये कह दिया, उसने वो कह दिया, उसने वो कर दिया, बस इन्हें एक काम हमको आता है, राह फरार, इधर से भाग जाओ उधर चले जाओ, उधर से भाग जाओ उधर चले जाओ. इस्तेकामत नहीं है, इस्तेकाम नहीं है, वो मजबूती नहीं है कि हम एक चीज़ को खड़े हों और उसको बदलें. अच्छा, अब मैं थोड़ी सी अहादीस आपके सामने पढ़ देता हूँ. ये बात समझ में आ गई ना, अहले फसाद का उजब, और अहले फसाद में भी दूसरी की मैंने थोड़ी इसलिए ज़्यादा वजाहत की कि ये मुसीबत यहाँ बहुत है, ये वाले अहले फसाद के जो ये सारी बातें, और इसका आप यकीन करें कि इन बच्चों पर असर होगा और है, कि कुरान और बाइबल कहानियाँ हैं और स्टोरियाँ हैं, और नबियों का तो कोई जिक्र ही नहीं है, वो तो कोई इस काबिल पर्सनैलिटीज़ ही नहीं है कि उनके बारे में गौर किया जाए. ये सब बातें, ये मुसीबतें, और ये क्या है कि ये उस पर फ़ख्र कर रहे हैं कि ये बड़ी इनलाइटनमेंट है, हम बड़े ज़बरदस्त उसकी तरफ ले जा रहे हैं लोगों को. तो इस हवाले से भी कुरान का बयान अच्छा. इसमें देखें फिर वो जो पहलू आता है कि यानी वो पहलू के गैर मोमिन, کو بھی برا نہ کہو. اس کی دلیل کیا ہے کہ سب سے پہلے تو ان ائمہ کے کلمات بھی ہیں, پھر فرماتے ہیں کہ ہمارے جو انہیں امام خمینی کے استاد محمد علی شاہ آبادی وہ یہ کہتے تھے کہ اپنے دل میں کافر کو بھی سرزدش اور ملامت نہ کرو, ہو سکتا ہے کہ نور فطرت اس کو ہدایت کر دے اور تمہارا اس کو برا سمجھنا تمہارے لیے برے انجام کو لے آئے. تو کوئی بھی اگر غلط نظر آئے اس کی ہدایت کی کوشش کریں, اس کو صحیح رستہ دکھانے کی کوشش کریں, نہ کہ اس کو برا سمجھیں اور ریجیکٹ کریں یا اس کو خراب جانیں. اور چھٹے امام فرماتے ہیں کہ بے شک اللہ کو علم ہے. اب یہ جملہ بہت عجیب ہے, فَإِنَّ اللَّهَ عَلَمَ أَنَّ الذَّنْبَ خَيْرٌ لِلْمُؤْمِنْ مِنَ الْعُجُبْ, کہ بے شک اللہ اس بات کا علم رکھتا ہے کہ مومن کے لیے گناہ خود پسندی سے بہتر ہے. اللہ اس بات کا علم رکھتا ہے کہ مومن کے لیے گناہ خود پسندی سے بہتر ہے. تو اس لیے, اور اگر ایسا نہ ہوتا, ولولا ذالک مبتلا مؤمنا بذنب ابدا, کوئی مومن کبھی کسی گناہ میں مبتلا نہیں ہوتا. کہ مومن کو بھی یہ ساز شرمندگی رہے, ورنہ اگر خالی خدا کی طرف سے توفیق نیکی اور نیکی اور نیکی نیکی ملتی رہتی تو اکثریت مومنین کیا ہو جاتے, خود پسند ہو جاتے. وہ جو پہلو تھا عاجزی کا, انکساری کا, خدا پہ توکل کرنے کا بجائے اپنے عمل اور اپنے ایمان پر, وہ چیز نکل جاتی. اس کے بعد ایک اور جو بہت خطرناک پہلو ہے خود پسندی کا, کہ امام علی علیہ السلام کا جملہ ہے کہ بلکہ فرماتے ہیں رسول خدا نے امام علی علیہ السلام کو جو وصیتیں فرمائی ہیں اس میں ایک جملہ ہے کہ ولا وحدتا اوحش من العجب, خود پسندی سے بڑی وحشت کوئی نہیں ہے, خود پسندی سے زیادہ تنہا کر دینے والی چیز اور کوئی نہیں ہے. آپ اگر اس کو غور کریں تو یہ بڑی حکمت والا جملہ ہے یا نہیں. یعنی جو انسان خود پسند ہوتا ہے, اگر مثال کے طور پر دولت مند ہے تو لوگ صرف اس کی دولت کی وجہ سے اس کے گرد ہوتے ہیں, اس کو کوئی بھی نہیں چاہتا ہے. اور جیسے ہی اس کی دولت اس سے اس کا ساتھ چھوڑ دیتی ہے, سارے لوگ بھی اس کا ساتھ چھوڑ دیتے ہیں. اور وہ اپنے تئیں کیا سمجھ رہا ہوتا ہے کہ یہ تمام کے تمام لوگ کیا ہیں, میرے حاشیہ بردار ہیں, میرے حواری ہیں, میرے چاہنے والے ہیں, جبکہ ایسا کچھ بھی نہیں ہے. تو آپ فرماتے ہیں کہ خود پسندی سے زیادہ انسان کو تنہا کرنے والی کوئی چیز نہیں ہے, خود پسندی سے زیادہ وحشت میں مبتلا کرنے والی کوئی چیز نہیں ہے. حضرت موسیٰ پیغمبر خدا کے بارے میں کہا گیا کہ آپ نے شیطان سے سوال کیا کہ مجھے وہ گناہ بتاؤ کہ اگر ابن آدم اس کا ارتکاب کرے تو تم آسانی سے اس پر غلبہ پا سکتے ہو. تو شیطان نے کہا کہ جب وہ اپنی ذات پر گھمنڈ کرنا شروع کر دے, اپنے عمل کو اہمیت دینا شروع کر دے اور اپنے گناہ کو حقیر سمجھنا شروع کر دے. بہت امپورٹنٹ, بہت زیادہ. تین باتیں میں پھر دوہرا لوں, اپنی ذات پر فخر اور گھمنڈ کرنا شروع کر دے, یعنی میرے کیا کہنے, میرا کیا مقام, میرا کیا معیار. نمبر ٹو, اپنے عمل کو اہمیت دینا شروع کر دے کہ میں یہ کام نہ کروں, میں ادھر موجود نہ ہوں, میری انوالومنٹ نہ ہو تو کوئی چیز ہونے والی نہیں ہے, کوئی کام چلنے والا نہیں ہے, یا جو کام میں کر رہا ہوں اس کو اسپیشل امپورٹنس ملنی چاہیے, اس کی بڑی خصوصی اہمیت ہے, میرا کنٹریبیوشن سب سے آگے. اور اس سے بھی اہم بات, اپنے گناہ کو حقیر سمجھنا شروع کر دے. جس میں یہ تین چیزیں پیدا ہو جائیں تو شیطان نے حضرت موسیٰ علیہ السلام کو جواب دیا کہ او میرا بہت آسان شکار ہے, اس انسان کو میں بہت آسانی سے شکار کر لیتا ہوں. اور اس میں جو اخلاقیات کے حوالے سے جو موسٹ امپورٹنٹ پوائنٹ ہے وہ کیا ہے, کہ یہ تمام کے تمام مسائل مومنین کے لیے بھی اتنے ہی ویلڈ ہیں جتنا کہ غیر مومنین کے لیے. یہ بات سمجھ رہے ہیں نا؟ یعنی مومن کے لیے آپ کہہ سکتے ہیں کافر و مشرک نہیں ہے، یہ بت پرست نہیں ہے، لیکن یہ تمام کی تمام پرابلمس مومنین کے لیے بھی اتنی ہی ویلڈ اور پاسبل اور پروبیبل ہیں جتنی کہ غیر مومنین کے لیے. ٹھیک ہے، تو ان تین باتوں کو یاد رکھیے گا، یہ بہت اہم ہے، اور یہ کئی حدیثوں میں اس طریقے سے ریپیٹ ہو کے آیا کہ انسان تین گناہوں میں جب مبتلا ہو جائے، اور وہ تین گناہ کیا ہیں؟ کہ اپنی ذات پر فخر کرنے لگے، اپنے عمل کو بہت زیادہ لائق اہمیت سمجھنا شروع ہو جائے، اور اپنے گناہ کو حقیر سمجھنا شروع کر دے. یعنی میں جو غلطی کرتا ہوں وہ تو کچھ نہیں ہے، دوسرے غلطی کرتے ہیں اس کی بہت اہمیت ہے. یعنی دوسروں کی چھوٹی سے چھوٹی غلطی بھی ناقابل معافی ہے، لیکن میں بڑے سے بڑا کام کر جاؤں یا غلطی یا خطا کر جاؤں تو وہ کوئی ایسی خاص بات نہیں ہے، اس میں کی کوئی اہمیت نہیں ہے. ٹھیک ہے، اور اس میں ایک بات اور ایڈ کر لیں تو بات ہم اپنی پوری کرتے ہیں، کہ امام صادق علیہ السلام کی ایک روایت ہے کہ جس میں آپ سے اس بات کو پوچھا گیا تھا کہ من شر الوسواس الخناس، سورہ ناس کی آیت ہے نا، اعوذ برب الناس من شر الوسواس الخناس، کہ یہ وسواس خناس کیا ہے جس سے خاص طور سے پناہ مانگی گئی ہے، کہ من شر الوسواس الخناس. تو آپ نے اس کے جواب میں ایک یعنی واقعے کے طور پر یا ایک حکایت کے طور پر ایک بات سمجھائی، کہ جب خدا نے اس بات کا اعلان کیا کہ میں ابن آدم کی توبہ اور مغفرت جو ہے، میں نے دروازہ توبہ کا دروازہ خدا نے کب تک کھولا ہوا ہے؟ ایک حدیث قدسی میں ہے کہ توبہ اور مغفرت کا دروازہ کب تک کھلا ہے؟ جب تک دم یہاں تک آ جائے، اس وقت تک توبہ کا دروازہ کھلا ہوا ہے. علماء کے لیے نہیں، عوام کے لیے. ٹھیک ہے، علماء کے لیے مسائل ذرا دیگر ہیں، لیکن جب تک دم یہاں حلق تک آ جائے، اس وقت تک خدا نے کہا ہے کہ میں تمہاری توبہ قبول کر لوں گا، اور پاسبل ہے، پروبیبل ہے. تو اور جس طریقے سے یعنی مغفرت ہے، رحمت ہے خدا کی، تو شیطان نے اپنی پوری کاؤنسل کو طلب کیا ہے کہ بھائی اس کا کوئی حل نکالو، اس کو توڑ نکالو. تو کوئی کچھ کوئی کچھ، اس میں ایک نے یہ بات کی کہ میں کیا کروں گا کہ جب انسان یا بندہ مومن گناہ کرے گا تو میں اس کو یہ وسوسہ ڈالوں گا کہ توبہ کی جلدی کیا ہے، طلب مغفرت میں جلدی کیا ہے، کر لیں گے. تو شیطان نے کہا ہاں، یو آر وردی آف دس پروجیکٹ، ٹیکنگ اپ دس پروجیکٹ، کہ خدا کی اتنی مغفرت اور توبہ ہونے کے باوجود مومن کو یا کیسے خراب کیا جائے، یا اولاد آدم کو جہنم تک کیسے پہنچایا جائے. تو یہ بھی ایک بہت بڑی مصیبت ہے. اس کو امام علیہ السلام نے فرمایا کہ یہ کون ہے؟ وہ وسوسہ جو انسان کے دل میں یہ خیال پیدا کرتا رہتا ہے کہ ابھی بہت وقت ہے، توبہ کر لوں گا، یہ وسواس خناس ہے، جس سے خاص طور سے پناہ طلب کی گئی ہے. من شر الوسواس الخناس الذی یوسوس فی صدور الناس من الجنۃ والناس. تو یہ باتیں، اور یہ اس میں آپ ایک چیز بھی سمجھ سکتے ہیں کہ توبہ میں ڈیلے جو انسان خود پسند ہے وہ زیادہ کرے گا، یا جو انسان متوجہ اور منکسر ہے وہ زیادہ ڈیلے کرے گا؟ کون کرے گا ڈیلے؟ جو خود پسند ہے، ہے نا؟ یعنی کہ جو انسان خود پسند ہے اور اپنے گناہوں کو اہمیت نہیں دے رہا ہے، وہ توبہ میں ڈیلے کرے گا. وہ کیونکہ اس کی نظر میں اس کے گناہ کی ورث نہیں ہے، اس کی گناہ کی کوئی خاص ورث نہیں ہے، اس کی کوئی اہمیت نہیں ہے. اور اسی لیے پیغمبر اکرم کی بھی ایک حدیث ہے بہت عجیب، کہ آپ نے مومن کی علامت بیان فرمائی ہے کہ اگر گناہ تمہیں اذیت دے اور نیکی تمہیں مسرت دے، تمہارے اندر ایمان کی جڑ موجود ہے. یعنی ایمان کی ایک بہت بڑی نشانی یہ ہے مومن ہونے کی، کہ جب انسان سے کوئی بھی خطا سرزد ہوتی ہے، پہلی بات تو یہ کہ آپ کے اندر وہ سینسرز موجود ہوتے ہیں جو فوراً اس کو پک کرتے ہیں، ٹھیک ہے، سینسرز ڈیڈ نہیں ہوتے، وہ سینسرز اس کو فوراً پک کر لیتے ہیں کہ نہیں یہ میں نے غلط بات کی، یہ میری زبان سے غلط جملہ نکل گیا، یہ میرا غلط بیہیویئر صادر ہو گیا مجھ سے، فوراً اس کو. اور جب فوراً انسان اس کو پک کرتا ہے تو اگلی بات کیا ہوتی ہے، تکلیف محسوس کرتا ہے، اذیت محسوس کرتا ہے کہ یہ مطلب کوئی بات گڑبڑ ہو گئی، مجھے کوئی زخم لگ گیا، مجھے کوئی چوٹ لگ گئی. اور جب وہ اس اذیت کو فیل کرتا ہے تو فوراً کیا کرے گا، خدا کی بارگاہ میں توبہ کرے گا اور استغفار کرے گا. یہ مومن کی علامت ہے. لیکن اگر کوئی خود ہی اپنے اس میں گم ہے کہ جی میرے کیا کہنے، اور اپنے تئیں اس خیال میں ہے کہ جی مجھ سے تو غلطی نہیں ہو سکتی، ایسے لوگ ہوتے ہیں کہ نہیں ہوتے، کہ جو اس طریقے سے باقاعدہ بیہیو کرتے ہیں کہ مجھ سے تو غلطی نہیں ہو سکتی، تو یہ شخص غلطی پر غلطی کرے گا لیکن اسے اس بات کا احساس نہیں ہوگا کہ مجھ سے کوئی گناہ سرزد ہوا ہے، اور پھر توبہ و مغفرت تو دور کی بات ہے. ٹھیک ہے، تو اس سے آپ سمجھ رہے ہیں، ریلیٹ کر رہے ہیں کہ یہ جو ہم بات ابھی تک ریاکاری کر چکے یا عجب یا خود پسندی بھی کر رہے ہیں، یہ کتنا زیادہ اس کے اسکوپ وائڈ ہے کہ انسان اگر خدا نہ خواستہ خدا نہ خواستہ ان بیماریوں کو پلنے دے دے اپنے نفس میں اور ان کا تزکیہ نہ کرے، تو یہ پورے کا پورا جو مملکت نفس ہے سب کو فساد سے بھر دیتی ہیں. جی میری بات
کمل. جیسے ابھی آپ نے کہا کہ کسی غیر مومن کو تو بھی نہیں سمجھ سکتے غلط،
ہاں
اس میں کیا غیر مومن میں کافر بھی ہے؟
جی جی غیر مومن میں سب ہیں. یعنی میں نے یہ نہیں کہا غلط سمجھنا، نہیں غلط صحیح کی بات نہیں ہو رہی یہاں پہ، حقیر سمجھنا، گھٹیا سمجھنا، ریجیکٹڈ ریجیکٹیبل سمجھنا، یہ بات غلط صحیح نہیں.
اس کے حق میں ہم دعا بھی نہیں کر سکتے؟
نہیں کیوں نہیں کر سکتے، بالکل کرنا چاہیے. رسول خدا جب اتنی دعائیں کرتے تھے تو ابتدائے بعثت میں تو کفار کے لیے کرتے تھے یا مسلمانوں کے لیے کرتے تھے؟
تو وہ جو آپ نے حضرت ابراہیم کا جو واقعہ میں بتایا تھا اور قرآن سے پروف کیا تھا کہ کافر کے لیے
دیکھیں، اس میں یہ سب چیزیں جو ہے نا تھوڑی باریکی رکھتی ہیں. آزر جو تھا وہ دشمن خدا تھا، قرآن کریم کی آیت یہ ہے کہ جب ابراہیم پر یہ کھل گیا کہ عدو للہ دشمن خدا ہے، فتبرع منہ، تو اس پر اس سے تبرع کیا. یعنی ایک شخص کافر ہے، مشرک ہے، اس کو بظاہر علم نہیں ہے، اسے پتہ نہیں ہے، حق اس کے سامنے نہیں آیا ہے، یا نور فطرت کی طرف اس کی توجہ نہیں ہے، اندر گرد پڑی ہوئی ہے، گند ہے، یہ الگ معاملہ ہے اس کا. جو جیسے میں نے جن لوگوں کی مثال لی کہ جو خم ٹھونک کے میدان میں ہیں، مذہب کے خلاف بات کر رہے ہیں، دین کے خلاف بات کر رہے ہیں، پیغمبروں کی توہین کر رہے ہیں، نظام خدا کے انہدام کی کوششیں کر رہے ہیں، ان کا معاملہ الگ ہے، یہ وہ تھوڑی ہیں.
کیونکہ جب آپ نے بتایا تھا نا جی، میرے کیونکہ ہم انڈیا میں جو ہے نا بہت سارے ہندو ایسے ہیں کہ بہت اچھا جو ہے نا قرآن پڑھتے ہیں، سپورٹ بھی کرتے ہیں جی، تو پھر جو ہے نا مطلب میرا دماغ اسٹاک ہو گیا کہ یہاں پہ یہ ہے کہ کافر کے لیے دعا نہیں کرنی چاہیے.
دیکھیں اس میں میں وہی بات کر رہا، کافر کے لیے آپ کیا دعا کریں گے، چلیں بتائیں نا، بس اتنی، ٹھیک ہے نا، اتنی دعا کریں گے آپ. لیکن آپ مومن کے لیے کیا دعا کرتے ہیں؟ بھائی مومن کی تو ہر چیز کی دعا کرتے ہیں. جب آپ مومنین کے لیے دعا کرتے ہیں، خدا ان کو صحت دے، ان کو سلامتی دے، ان کو عافیت دے، ان کی اولاد میں برکت دے، ان کے رزق میں، یہ دعا تھوڑی کرتے ہیں کافر کے لیے. کافر کے لیے ایک ہی دعا کرتے ہیں کہ خدا اس کو اس کی گمراہی سے باہر نکال دے، اس کو نور ہدایت عطا کرے.
ایسی سلام بھی نہیں ہے کافر جی؟ کے لیے سلام
بھی نہیں. ہاں جی جی بالکل.
سر ابھی اس میں مومنوں کے حوالے سے ایک چیز میں آ رہی تھی کہ अगर वो जब उनको अवेयरनेस होगी खुद पसंदी जो है वो ये उससे मसाइल हो सकते हैं, मोहतात हो जाएंगे। और ये तो ये भी हो सकता है कि इतने ज़्यादा मोहतात हो जाएं कि वो मतलब अच्छे काम जो कर सकते थे अगर इतने ज़्यादा मोहतात हो गए कि वो
इन्हें किस हवाले से इन्हें अपने आप को माशरे से काट लिया, आप ये कहना चाह रहे हैं? नहीं,
मसलन
ओवर कॉशियस किस वे में? इन्हें वही ना कि अपने आप को माशरे से मुनक़ता कर लें, लोगों से मुनक़ता कर लें, ये एक पॉसिबिलिटी है। ज़ाहिर है देखें इफ़रात और तफरीत दोनों गलत होते हैं। मतलब हर सिफत, मैंने बयान भी किया था कि हर सिफत अदल पर कारामद है, मुफीद है। और इसमें अगर आपको याद हो हमने गज़ब के हवाले से भी बात की थी कि गज़ब जो है कि कुव्वत गज़बिया खुदा ने इंसान को दी है, आपको याद है वहीं पर हम बात कर रहे थे कि गुस्सा जो है कोई सिफत ही नहीं है कि कोई कहे ना गुस्सा अच्छा या बुरा होता है, गुस्सा कोई चीज़ ही नहीं है जो अच्छी है, गुस्सा ही मज़मूम। यानी कुव्वत गज़बिया अगर हालत अदालत पर कायम हो जाए तो उसे शुजाअत कहते हैं। कुव्वत गज़बिया अपनी हद से बढ़ जाए तो ये गुस्सा और तहव्वुर, उसका अरबी वर्ड तहव्वुर है, आप गुस्सा समझ सकते हैं। और अगर कुव्वत गज़बिया अपनी हालत एतदाल से कम रह जाए तो बुज़दिली। एक ही इंसान तमाम इंसानों के अंदर एक ही चीज़ है, अगर अपनी सही अदल वाली हालत पर कायम है शुजात। और शुजात खाली लड़ने का नाम नहीं, ये भी बहुत बड़ी गलत फहमी है। शुजात अपने गज़ब का बिल्कुल सही इस्तेमाल करने का नाम है। यानी इमाम अली अलैहिस्सलाम का अमर इब्न अब्दवद को छोड़ देना शुजात था या कमजोरी थी? तो शुजात का मतलब ये होता है कि कुव्वत गज़बिया को वैसे इस्तेमाल किया जाए जो हालत एतदाल का तकाजा है। यानी इसीलिए मैं आप लोगों की खिदमत में अर्ज करता हूँ ना कि ये तमाम बातें बहुत मारिफत मांगती हैं, ये इतना इजी नहीं है इतना इसमें कि बहुत आसानी से। तो इफरात और तफरीत जहाँ भी हो, इन्हें इफरात का मतलब हद से बढ़ जाना, तफरीत का मतलब हद से पीछे रह जाना। जो अदल वाला रास्ता है उससे आगे बढ़ जाना भी बुरा है, पीछे रह जाना भी बुरा है। यानी इसी तरीके से कुव्वत शहविया है, कुव्वत शहविया की तादील निकाह है, कुव्वत शहविया की इफरात जिना है, कुव्वत शहविया की तफरीत तजर्रुद है। यानी इंसान अगर वो हो जाए तो नस्ल के सिलसिले आगे नहीं बढ़े। तो हर चीज ऐसी है, जब वो अपनी अदालत पे कायम होती है तो इंसान और इंसानियत फ्लरिश करती है, प्रॉस्पर करती है। इधर हो जाए उधर हो जाए दोनों सूरतों में खराबी है।
आपने बताया कि अगर इंसान से ऐसी कोई गलती हो जाए या कोई ऐसा मसला दिन के वक्त हो जाए उसे जहन में ना आता और रात को सोते ऐसे ख्याल आया ना कि यार मैंने जो कुछ किया है दिन को मेरे ख्याल में मैंने कुछ गलती, उससे मुझे यानी अफसोस भी हो रहा है कि मैंने जो कुछ किया मेरे ख्याल में मैंने गलत किया, इसमें कोई शक नहीं, इसके लिए हमें तौबा करना और दूसरे दिन खुदावंद तौबा इस्तग़फार करके अल्लाह मियां से माफ़ी मांगे। उसमें चाहे कोई भी हो, अपनी बीवी हो, बच्चे हो, कोई दोस्त यार हो, सब उसके अंदर आ
जाए
तो उसमें आप फिर तौबा कर सकते कि हाँ ये मैंने गलती की है इसके।
बिल्कुल। और देखें आपने बहुत अच्छी बात याद दिलाई कि ये जो आइमा अलैहिस्सलाम की अहादीस में बाकायदा फरमाइश है ना कि रात को सोने से पहले अपने दिन का हिसाब करके सो, ठीक है, ये एक बड़ा अच्छा नुस्खा है कि क्योंकि हम में से अक्सर अफराद इतने मुतवज्जे नहीं होते हैं कि जिस वक्त गलती करें उसी वक्त फौरन हम उसको पिक कर लें, ठीक है। तो अगर वो चीज़ मिस भी हो गई है और अगर हम रात को अपने बिस्तर पर जाते वक्त के जैसे जो दुआएं पढ़ने की भी ताकीद है, बहुत सारी दुआएं कि जिसमें मैं ख़ास तौर से जिसकी फरमाइश कभी होती है करता हूँ कि सूरह बकरा की आखिरी तीन आयतें और सूरह हशर का आखिरी रुकू, बहरहाल बहुत है, लेकिन ये कि तो उसमें उस वक्त अगर आप जो कुछ हमारी छलनी से हमारे स्कैनर से रह गया है ना, उस वक्त पकड़ लें। अगर हम ये आदत अपनी बना लें तो यानी उस वक्त जो चीज दिन भर में मिस हो गई होगी वो वहां पकड़ में आ जाएगी। जी, और सूरह हशर का आखिरी रुकू,
सूरह हदीद की शुरू की 6 आयतें, सूरह हशर की आखिरी 4 आयतें, ये भी पढ़ने से।
जी, सूरह हदीद, इन्हें बहुत कुछ है, बहुत कुछ है। जैसे मैं कह रहा हूँ, सूरह हशर का आखिरी रुकू है, आखिरी रुकू जो तकरीबन यहाँ से शुरू होता है, या युहल लजीना आमनु तकुल्ला वलतंदुर नफसुम्मा कद्दमत लिगद। और आप इसी जुमले को देखें कि ए ईमान वालो, तकवा इलाही इख्तियार करो, वलतंदुर नफसुन, और हर नफ्स को नज़र रखनी चाहिए, मा कद्दमत लिगद, के वो कल के लिए क्या भेजता है, क्या इकदाम करता है। तो जब इंसान इस आयत को मारिफत और तवज्जो के साथ पढ़ेगा तो खुद ही मुतवज्जो हो जाएगा। मा कद्दमत लिगद, मैंने आज के दिन अपने कल के लिए क्या भेजा।
मैं उसको ये पढ़ लो,
ये आखिरी रुकू की फरमाइश है। वैसे तो जैसे अल्लामा तबातबाई ने कहा था ना कि हवामीम, वो तो खैर बहुत लंबा है, हम तो कर भी नहीं सकते। जो सूर हवामीम है ना, जो हामीम से शुरू होती हैं, वो पढ़ी जाएं जितना आप पढ़ सकते हैं, पूरी सूरह हदीद, सूरह हशर। लेकिन जाहिर है कि हमारे लिए इतना नहीं, तो कम अज़ कम अगर सूरह बकरा की आखिरी 3 आयतें, उसमें वो है आमन और रसूल बेमा उन्ज़िला इलैहि मिन रब्बिही, के ईमान की तजदीद है, और उसके एंड के जुमले बहुत ही बेहतरीन है कि रब्बना वला तुहम्मिलना मा ला ताकत लना भी, कि ए हमारे रब, हम पर वो बोझ ना डाल जिसकी हम में ताकत नहीं है। रब्बना वला तहमिल अलैना इफ्रन कमा हमलतहु अला अल्लज़ीन मिन क़ब्लिना, हम पर वो बोझ ना डाल के जो हमसे पहले वाले लोगों पर डाले गए।
बोझ से मुराद आजमाइश।
हाँ, आजमाइश, जिंदगी का मसाइल, परेशानी, आजमाइश। तो ये सब इंसान अगर रात को सोता है ना, पढ़ता है गौर, और रात में तन्हाई होती है, ज़रा थोड़ा सा गौर करने की डिस्ट्रैक्शंस कम होती हैं, 10 मिनट अगर आप दे दें इसको, तो बड़ा फायदा है, बहुत मुफीद है ये प्रैक्टिस। और फिर उस वक्त इंसान उसके साथ गौर करे कि मैंने आज के दिन क्या किया, क्या नहीं किया, क्या बुराई हुई, और सबसे खसूसियत के साथ ये कि किसी के साथ, बंदे मोमिन के साथ ज्यादती तो नहीं हो गई, किसी का हक तो नहीं गस्ब कर लिया, किसी का हक तो नहीं खराब कर दिया।